بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين قاسم الجبارين رب الشهداء والصديقين والصلاة والسلام على الرسول النبي الأمي العبد المؤيد والمنصور المسدد والمصطفى الأمجد والمحمود الأحمد أبي القاسم محمد. اللهم صل على محمد وآله وعترته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما للإمام المنتظر والحجة الثاني أشر عجل اللهم له الفرج. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المتين وقرآنه المجيد بسم الله الرحمن الرحيم: إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر، وقال: أقم الصلاة لدلوك الشمس إلى غسق الليل وقرآن الفجر، إن قرآن الفجر كان مشهودا، ومن الليل فتهجد به نافلة لك عسى ربك أن يبعثك مقاما محمودا، وقل رب أدخلني مدخل صدق وأخرجني مخرج صدق واجعل لي من لدنك سلطانا نصيرا. 1442 हिजरा यानी 1442 हिजरी के फातिमिया दूसरी रिवायत के मुताबिक खमसे की आज हमारी तीसरी मजलिस है। इमाम बारगाह अली रिजा शारजा में ये पांच मजालिस रिजाए जहरा के उनवान से हो रही हैं, यानी वो अमल जो शहजादी कौनैन के दिल को खुश करने का सबब बनता, जिसके जरिए हम शहजादी कौनैन की रजामंदी और खुशी को हासिल कर सकते हैं। अगरचे हमारे यहां ईद जहरा के हवाले से पूरे साल के कैलेंडर में एक तारीख तो है, लेकिन उस एक मुनासिबत के अलावा भी 18 साल की इस मुख्तसर सी दुनियावी जिंदगी में शहजादी कौनैन सलामुल्लाह अलैहा ने हमें बहुत सी ऐसी बातें बताई जो या तो शहजादी के दिल को खुश करने का सबब हैं, जिसके नतीजे में हम और आप रिजाए जहरा को हासिल करके दुनिया में शहजादी की मदद और आखिरत में शहजादी की शफात हासिल करते हैं, और या फिर वो बातें शहजादी को नाराज करने का सबब। तो ईद जहरा के हवाले के अलावा भी ऐसी बहुत सी बातें बयान की गई हैं, उनमें से चंद का तस्किरा इस साल जनवरी 2021 की ये मजालिस 1442 हिजरी के खमसा फातिमिया का उन्वान। अब बरकत के लिए मैंने उन आयतों के अलावा जो मैं रोजाना तिलावत कर रहा हूं शहजादी कौनैन की निस्बत से एक और आयत की तिलावत भी की है, और जैसा कि कल रात की मजलिस में मैंने अर्ज किया था कि यह आयत जो पहले कम पढ़ी जाती थी, यानी शहजादी के हवाले से कम पढ़ी जाती थी, वरना तो मशहूर तरीन आयत है, बच्चे बच्चे को याद है, अब आजकल बहुत ज्यादा पढ़ी जा रही। इन्ना अंजलनाहु फी लैलतिल क़द्र वमा अदराका मा लैलतुल क़द्र। वमा अदराक, तुम्हारी अक्ल दर्क कर ही नहीं सकती है, तुम जान ही नहीं सकते हो कि शब कद्र क्या है, लैलतुल क़द्र क्या है। कुरान ने आगे जो इसका जवाब दिया वो मुकम्मल जवाब नहीं है कि लैलतुल कद्र खैरुम मिन अल्फिशा, ये एक रात हजार महीनों से बेहतर है। अगर कुरान कहता कि ये हजार महीनों के बराबर है तो फिर भी एक चीज समझ में आ जाती, लेकिन जब खैर आ गया बेहतर तो अब फिर कोई हद नहीं, बेहतरी कितनी। دس گنا، بیس گنا، سو گنا، ہزار گنا، لاکھ گنا، کچھ نہیں قرآن نے بتایا، کیونکہ وما ادراک، عقل انسانی میں اتنی طاقت ہے ہی نہیں کہ عظمت لیلۃ القدر کو سمجھ سکے. اور جیسا کہ میں نے کہا کہ یہ آج کل آیت بہت زیادہ تلاوت کی جا رہی ہے معصوم کی اس حدیث کے ساتھ کہ اصل میں یہ ہماری دادی کے حوالے سے قرآن پیغام دے رہا. اچھا، الحمدللہ ہمارے یہاں ممبر کے برکتوں میں سے ایک برکت یہ ہے کہ قرآن کے کچھ اصول معصومین نے بتائے ہیں جو ہم میں سے ہر ایک کو یاد ہیں. ان میں سے ایک قانون یا فارمولہ یہ ہے کہ قرآن کی ہر آیت کے کئی معنی ہوتے ہیں، ہو سکتا ہے کہ ایک آیت کے 70 معنی. تو اب وہ جو شب قدر ہے جو رمضان میں ہم گزارتے ہیں، ظاہری اعتبار سے وہ ہے لیکن حقیقی معنی ہیں ذات سیدہ، کہ عقل انسانی اس کو درک نہیں کر سکتی ہے. اتنی عظمتیں ہیں اور اتنے فضائل ہیں کہ اگر معرفت علی کسی نے حاصل نہ کی بجز خدا اور رسول کے، تو معرفت سیدہ بھی کوئی حاصل نہیں کر سکتا ہے. لیکن ہماری عقلوں کو دیکھتے ہوئے معصومین نے جتنا ہمیں سمجھایا ہے ان میں سے چند باتیں آپ کی خدمت میں عرض کر رہا تھا، اور خاص طور پر یہ کہ حدیث کسا کا وہ جملہ کہ ہم فاطمتو و ابوہا و بالوہا و بنوہا، یہ اپنی جگہ ایک بہت بڑی حقیقت کو ظاہر کرنے والا جملہ ہے. یہ خاری رشتہ داریوں کے حوالے سے نہیں، یہ شہزادی کونین کے اس رول کے حوالے سے ہے، وہ ذمہ داری کے حوالے سے ہے جو رسالت اور امامت کے حوالے سے شہزادی کے سپرد کی گئی. چنانچہ اس کے لیے میں نے دلیل کے طور پہ سورہ بنی اسرائیل کی 5 آیتوں کو ان 5 مجالس کا عنوان بنایا. پہلی آیت نماز کے بارے میں ہے جس کا بہت زیادہ بیان 2 دن میں ہو چکا، آیت نمبر 78. اب آیت نمبر 79 پہ بات شروع ہوئی تھی جسے آج مکمل کر کے آیت نمبر 80 پہ جانا، یعنی دوسرے الفاظ میں حدیث قصہ میں ہم فاطمت و ابوہا و ابوہا و ابوہا کی منزل ابھی ہم طے کر رہے ہیں، اور اب آج کی مجلس میں بالوہا، یہ فاطمہ ہے، یہ فاطمہ کے بابا، بابا اور رسالہ، اور پھر اس کے بعد بالوہا جو آج کی مجلس کا عنوان ہے. لیکن اس سے پہلے کہ میں اس تمہید کو مکمل کر کے اصل بات پہ آ جاؤں، دو مختصر سے وضاحتیں گزشتہ کل کی مجلس کے حوالے سے. پہلی بات، کل کی مجلس میں ایک ایسا فقہی مسئلہ آ گیا جسے بیان کرنے کی میں کوئی خاص ضرورت محسوس نہیں کر رہا تھا، اس لیے میں نے کل بس واقعے میں جتنا مسئلہ تھا اتنا ہی آپ کے سامنے بیان کیا. لیکن جو کہ یہ واقعہ بھی ان واقعات میں سے ہے جو میں اکثر پڑھتا رہتا ہوں، تو دنیا کے مختلف شہروں میں، مثلا ابھی اسی سال ان مجالس سے کچھ پہلے میں نے آسٹریلیا کے شہر میلبرن میں بھی یہ واقعہ پڑھا، تو بعض لوگوں کے ذہن میں ایک سوال پیدا ہوتا ہے، تفصیل میں جانے کا موقع نہیں ہے، موضوع ویسے ہی بہت بڑا ہے، لیکن مختصر اس کا جواب دے دوں. اور وہ واقعہ ہے شہزادی کونین کی اس مدد کا جو ایک مومنہ نے، انتہائی نیک، انتہائی دیندار، انتہائی پرہیزگار اور سچی، لیکن اپنے سچ کو ثابت کرنے کا اس کے پاس اس وقت کوئی ثبوت نہیں تھا اس کے حوالے سے. اچھا، اس میں پھر ضمنی بات یہ عرض کر دوں کہ بعض علماء نے اس واقعے سے ہٹ کر یہ بیان کیا ہے کہ وہ جو واقعے میں آیا کہ اتنی مرتبہ آپ شہزادی کا نام لیں، اور وہ نام بھی زہرا والا یا زہرا، تو انہوں نے کہا ہے کہ وہ عدد اگر 110 رکھیں تو زیادہ بہتر، 135 یا 135 نہیں، 110. ہر ایک کو معلوم ہے کہ 110 میرے مولا کے نام کا عدد بنتا ہے. تو یہاں پہ علی اور فاطمہ کا ایک میچ ہو جائے گا. نام زہرا کا لے رہے ہیں لیکن اتنی مرتبہ جو میرے مولا کے نام کا عدد ہے. یعنی دوسرے الفاظ میں ہم یا زہرا کو ملا رہے ہیں ناد علیین سے. اور تھوڑا سا وہ اس کے حوالے سے دلیل یہ لاتے ہیں کہ ہمارے یہاں ایک دو رکعت نماز ہے جس کے اختتام پر جب نماز پوری ہوتی ہے سجدے میں 510 مرتبہ شہزادی کو پکارا جاتا, یا مولاتی یا فاطمہ اغیثینی. تو وہ اختتام اس کا ہے, وہ 510 مرتبہ ایک ساتھ نہیں, 100 اور پھر 100 اور پھر 100 اور پھر 100 اور 110. تو اس اعتبار سے شاید اگر اس عمل کی کسی کو ضرورت پڑے یا کوئی کرنا چاہے واقعا مجبوری میں, نعوذ باللہ من ذالک, شہزادی کا امتحان لینے کے لیے نہیں, تو 110 کا عدد شاید زیادہ مناسب ہو. لیکن واقعے میں ایک جو فقہی مسئلہ آ گیا تھا وہ یہ کہ اس آدمی نے قرضہ لیا, قرضہ واپس کرنے کی حیثیت نہیں تھی, اور پھر میں نے بار بار کہا کہ اس کے وارث بہت زیادہ مشکلات اور پریشانی میں تھے کہ گھر کا سامان بیچ کے اپنے گھر کا گزارا کر رہے ہیں. لیکن ان کے پاس مکان تھا. تو یہاں پہ ایک فقہی مسئلہ یہ ہے کہ اگر کوئی آدمی قرضہ لے, اور یہ بالکل ایک جم جینین بات ہو, آج کل تو فراڈ بھی اتنے چل گئے ہیں کہ اس کو کسی خاص واقعے پر یا کسی خاص علاقے کے حالات پر منطبق نہ کیا جائے. عام مسئلہ کہ واقعا جب یہ ثابت ہو جائے کہ اس نے قرضہ لیا ہے لیکن بیچارہ قرضہ واپس نہیں کر سکتا, تو اب اگر ہم اس کو دیکھیں اور کہیں کہ بھائی واہ, تمہارا تو مکان ہے, تمہارا تو فلیٹ ہے, کیسے واپس نہیں کر سکتے, تمہارے پاس تو گاڑی, تمہاری بیوی کے پاس تو زیورات کے دو سیٹ ہیں مسئلہ. اچھا, اب یہ ایک الگ چیز ہے کہ بیوی کے پاس جو کچھ ہے اس سے شوہر کے قرضوں کا کیا تعلق. یہ تو پھر بات سے بات نکلے گی, شہزادی کا موضوع اپنی جگہ رہ جائے گا. لیکن مثلا ایسا زیور ہے کہ جو ملکیت شوہر کی ہے, استعمال کے لیے بیوی کو دیا. ہمارے یہاں یہ چیزیں بھی تو واضح نہیں کی جاتی ہیں نا. اب یہ شادی کے موقع پہ جو زیور چڑھایا گیا ہے, یا وہ جہیز میں جو لے کے آئی ہے, یا بعد کی زندگی میں جو زیور کچھ خریدا گیا ہے, مالک کون ہے, استعمال کون کر رہا ہے, وضاحت بھی نہیں کی جاتی ہے. تو بعد میں اس کے ایسے مسئلے پیدا ہوتے ہیں میراث کے حوالے سے کہ اچھے خاصے متقی پرہیزگار گھرانوں میں بھی یا گناہ ہو جاتا ہے یا مال حرام تو داخل ہو ہی جاتا ہے. آپ کو یاد ہوگا کہ ایام عزا کے جس آخری عشرے سے میں نے اس سال خطاب کیا, اسی سال امام بارگاہ علی رضا میں, تو میں نے دو تین ایسے ہی مسئلے بیان کیے تھے کہ ہر چیز کی وضاحت ہو جائے. رشتہ داری اپنی جگہ ہے, مگر اس رشتہ داری کی مروت میں, لحاظ میں, ایسا نہ ہو کہ بعد کے اتنے بڑے مسئلے کھڑے ہو جائیں کہ آدمی گویا بغیر فائدے کے اپنے لیے جہنم خرید رہا. اب یہ بات تو پھر بات سے بات نکل رہی ہے, تو میں مختصر کرتا ہوں کہ اگر یہ کہہ دیں کہ بھائی تم قرضہ واپس نہیں کر رہے, تمہارے پاس مکان ہے, تمہارے پاس گاڑی ہے, مثلا تمہارے پاس گھر میں تمہاری بیوی کے زیور ہیں, تو وہ ایک اسلام میں اپنی جگہ پہ ایک بہت اہم مسئلہ. شاید میں آپ کی توہین نہیں کر رہا, یہ انداز خطابت ہوتا کہ شاید سننے والوں میں سے 80% لوگوں نے کبھی اپنے مجتہد کی توضیح اور مسائل میں قرضے کے مسائل کو دیکھا بھی نہ. جس توضیح المسائل میں وضو کا طریقہ ہے, نماز کا طریقہ ہے, روزے کا طریقہ ہے, خمس کا طریقہ ہے, غسل کا طریقہ ہے, نجاست طہارت کا طریقہ, اسی توضیح المسائل میں ایک چیپٹر ہے قرضے کے مسائل, احکام قرض. پورے مسئلے اس میں بھی نہیں آئے, بہت مختصر ہیں, لیکن جو مختصر ہے وہ بھی کسی نے, یعنی اکثر لوگوں نے نہیں دیکھے ہوتے. وہاں یہ مسئلہ ملتا ہے کہ اگر کسی نے قرضہ لیا ہے تو اور اس کی واپسی کی حیثیت نہیں, तो कुछ चीजें ऐसी हैं जो इस्लाम ने उसका हक समझी है कि ये उसके इस्तेमाल की चीजें, इनको बेचकर उसे कर्जा नहीं देना। और यहां पर फिर एक फर्क याद रखिए, क्योंकि शहजादी की सीरत में ये बात कई दफा आती, हम पर वाजिब नहीं है कि हम उसको बेचकर कर्जा दे। हाँ, वैसे उसके अलावा जो जरूरत की चीजें, अब जरूरत की चीजें किसे कहते हैं, उसकी लिस्ट क्या है, हर आदमी के लिए किस चीज को कहा जाएगा, वो फिर एक बहस लंबी हो जाएगी, मसाइल का तो ये सेशन है भी नहीं। यानी जिसने पैसे दिए वो हमसे ये मुतालिबा नहीं कर सकता है कि ये वाली चीजें बेचो, अगर वो ये मुतालिबा करेगा तो ये वो फेले हराम और गुनाह करेगा। हाँ, लेकिन हम जिसे इख्तियार है कि चीजें हम ना बेचे, लेकिन अगर हमारी गैरत बर्दाश्त न करे और हम कहें कि नहीं ठीक है, हम पर वाजिब नहीं है ये चीजें बेच के कर्जा देना, लेकिन मुझे अच्छा नहीं लग रहा है तो मैं ये वाली चीज भी बेच रहा हूं, अपना मकान मसलन बेच रहा हूं ताकि तुम्हारा कर्जा अदा हो जाए, गर्चे मुझ पर वाजिब नहीं था, शरण में गुनाहगार भी नहीं, तुम्हारे लिए मुझसे ये मुतालिबा करना भी जायज नहीं था, लेकिन बस मैं खुद से, मेरा दिल गवारा नहीं कर रहा है, मेरी गैरत बर्दाश्त नहीं कर रही, तो ये इजाजत है। इल्ला ये कि अपने घर वालों को बड़ी शदीद ज़हमत में डाल दे, वो एक अलग चीज। ये मैं इसलिए अर्ज कर रहा हूं कि शहजादी के वाकयात में जो आज से शुरू होने वाले हैं, मेरे जहन में जो है, अब पता नहीं कि तकरीर कितनी लंबी हो जाए, कि शहजादी के वाकयात में कई जगह ये घर में फाके थे, और ऐसे वाकयात भी हैं, ऐसे वाकयात भी हैं कि ऐसा लग रहा है कि जैसे मौला को पता भी नहीं है कि घर में फाका है। तो अब सवाल ये पैदा होता है कि एक शौहर क्या अपने घर की जानिब से इतना गाफिल हो सकता है, और क्या मौला नऊज बिल्लाह मिन ज़ालिक बहुत तौहीन-आमेज अंदाज बनने जा रहा है, तो क्या मौला का तरीकाकार सही है कि दुनिया भर की मदद करो तुम्हारे अपने घर वाले परेशानी में हो। इसको तो और ज्यादा बदतमीजी के अंदाज से भी कहा जा सकता है, हमारे और आपके घरों को देखते हुए बहुत से हमारे ऐसे लोग कि दुनिया के हर आदमी की मदद के लिए तैयार है, लेकिन उनके बीवी बच्चों से पूछो उन पे क्या गुजर रही। तो ये बुनियादी फर्क याद रखिएगा मसले कि शौहर की एक जिम्मेदारी है, लेकिन बीवी अगर खुद ही यह कुर्बानी दे रही है या घर वाले मिलकर खुद ही ये कह रहे हैं कि नहीं ठीक है शौहर पर वाजिब था, मसलन मैं बात को मुख्तसर भी रखना चाहता हूं लेकिन वाज़ह भी करना चाहता हूं कि ये शौहर पे वाजिब था कि इस वक्त का खाना अपने घर वालों के लिए मुहैया करे, उसने मुहैया कर दिया, घर वालों ने नहीं खाया, उठा के फकीर को दे दिया। या वैसे ही शौहर से कहा कि ठीक है ये हमारा हक है, आप हमको दे रहे हैं, लेकिन हम अपनी तरफ से आपको ये इजाजत देते हैं, बल्कि अगर एक लफ्ज कह दूं जो हमारे और आपके लिए ठीक है, कि हम आपको नुमाइंदा बनाते हैं, अपना वकील बनाते हैं, कि अगर हमसे ज्यादा आपको कोई मुस्तहक नजर आए तो ये उसको दे दीजिएगा, तो अब बात बिल्कुल ठीक हो जाएगी। साहिब मामले अगर खुद राजी हो रहा। सीरत रसूल में कुछ वाकयात ऐसे भी, मसलन खोला के हवाले से, मैं घबरा रहा हूं कि मजलिस बहुत ज्यादा लंबी हो रही है मौजू से हटके, तमहीद, ये तमहीद तो नहीं है लेकिन बहरहाल बराह रास्त मौजू पे नहीं, ऐसे वाकयात भी कि औरत आती है और कहती है कि मुझे अपने शौहर से अलग होना, सबने कहा आखिर क्यों किस लिए, लेकिन उसने कहा बस मुझे अलग होना, खुला चाहिए, उसकी शरायत है। पैगंबर ने कहा जब तुम इतना इसरार करिए तो मिल जाएगी खुला, हो जाएगी, कहा मुझे नहीं चाहिए, ये मेरे अल्फाज हैं, लेकिन तारीख के मशहूर वाकयात है, शिया सुन्नी तमाम उलमा ने लिखा मुझे नहीं चाहिए। अरे तो नहीं चाहिए तो इतनी लंबी बहस क्यों थी, कहा मैं सिर्फ ये देखने आई थी कि क्या अल्लाह ने और इस्लाम ने औरत को यह हक दिया है कि नहीं दिया, सिर्फ ये चेक करने आई थी, वरना मैं अपने शोहर से राजी हूं, खुश हूं, मुतमइन हूं, उसके साथ रहना चाहती हूं, लेकिन क्या मेरे पास ये हक है, क्या अल्लाह और रसूल ने और शरीयत ने और दीन ने और इस्लाम ने मुझे यह इख्तियार दिया, ऐसे वाकयात हैं। तो अब ये शहजादी की सीरत के कई वाकयात ऐसे आएंगे कि जहां पे बजाहिर ये लगे कि हमसे और आपसे तो कहा जाता है खबरदार ये नेकी ना करना कि तुम्हारी बीवी भूखी बैठी है और तुम दुनिया को खाना खिलाते फिर रहे, तो मौला ने क्यों किया। तो ये एक नुक्ता जो मैंने बताया, जिसे मैं इसलिए नहीं दोहराना चाहता कि बार बार एक चीज को दोहरा कर हर एक चीज को दोहरा कर, वैसे ही जो वक्त कम हो गया उसे और कम क्यों किया जाए। तो अब शरण हम पर वाजिब नहीं कि हम कर्जा वापस करें, अगर हमारी हैसियत नहीं है और जरूरत की चीजें हमारे पास हैं, उसे ही कहने के अख्तियार नहीं है कि मसलन मकान बेचो और मेरा कर्जा दो। लेकिन हम अगर खुद से चाहें, लेकिन ये कब तक है, जब तक कि ये आदमी जिंदा। अब जैसे ही आदमी जिसने कर्जा लिया है, जो बेचारा पोजीशन में नहीं है, मर गए, वैसे ही वाजिब हो जाएगा वही जरूरत की चीज जो पहले बेचना जायज नहीं था, अब बेचना वाजिब हो जाएगी। जो पहले जायज नहीं था वो वाजिब हो जाएगा, या जो पहले हराम था वो वाजिब हो जाएगा। बेचो ये मकान, बेचो और इसका कर्जा दो। तो भाई वो मरने वाला जो जिंदगी में खुद इतना गरीब था, तो उसके बाद तो उसके घर वाले और ज्यादा मुस्तहक हो गए। घर में कुछ है ही नहीं उसके पास, तो अब तो ये औरत बेवा भी हो गई है, और ज्यादा शौहर की जिंदगी के मुकाबले में और ज्यादा परेशान भी है, कहां जाके रहेगी, वो एक अलग मसला है। बहुत से लोगों के पास घर होता ही नहीं है, तो उनकी बीवियां उनके मरने के बाद कहां जाती है। अब ये मकान बेचना पड़ेगा, जरा सा मैंने बदतमीजी के साथ, और ये कहिए कि बजाहिर ऐसा लगा कि अन इस्लामिक वे में एक मसला बताया, लेकिन कानूनी जबान इस्तेमाल की। तो ये फर्ज जहन में रखिएगा कि जो मुतालिबा करने का हक शौहर की जिंदगी में नहीं था, जिसने कर्जा लिया उसके मरने के फौरन बाद वही चीजों में मुतालिबा हो सकेगा। ये कल का वाकया भी है, और वैसे मेरे पास इतने सारे दुनिया भर से केसेस आते हैं झगड़ों के, खास तौर पर आज की दुनिया हर आदमी माली परेशानी में मुबतला, तो अच्छे खासे शरीफ लोग भी जो किसी को ज्यादा परेशान नहीं करना चाहते, लेकिन जब उनके अपने घर में मुसीबत आ रही है, तो मजबूरन वो फिर नेकी के सिलसिले को बंद करके कहते हैं कि भाई हम तुमसे तुम्हारा पैसा नहीं मांगते, हमारा तो वापस कर दो। और फिर यहां पे वही मसाला आ जाएगा कि शहजादी का मीरास का मुतालिबा और हक और ये सारी चीजें, लेकिन मैं उस तरफ आज नहीं जाना चाहता हूं, क्योंकि हमारे मेंबरों से वो चीज भी बहुत बयान की जाती है कि शहजादी की मजलूमियत पे रोते हुए फिर भी वही खुद भी वो गलती करना, वो ना होने पा। तो ये एक चीज की वजह बहुत जरूरी थी, और जब मौका मिला है तो फिर फजाइल सैयदा के हवाले से एक जुमला और अर्ज कर दो। कल मैंने ये जुमला ये कह के नजरअंदाज कर दिया था कि बहुत मशहूर वाकया, लेकिन चले वो मशहूर वाकये के आखिर में मैं अपनी तरफ से एक जुमला पढ़ाता हूं, वो भी कल मैंने नहीं पढ़ा था क्योंकि वाकया ही नहीं पढ़ा था, वो बयान कर दूं ताकि कुछ शहजादी के फजाइल भी थोड़े बहुत आते रहें। थोड़े बहुत मैंने इसलिए कहा कि जो जुमला मौला के लिए है कि अगर दुनिया के सारे समंदर स्याही बन जाएं और सारे दरख कलम बन जाएं और सारे जिन और इंसो मलाइका लिखने वाले बन जाएं, तब भी फजाइल अली नहीं लिख सकते, तो बड़े से बड़ा आलिम भी थोड़े से ही फजाइल बयान कर सकता। तो कहा मुझ जैसा तालिबे इल्म, वो वाकया सैयद मुर्तुजा कश्मीरी का, और वो यही वाकया बहुत ही मुकद्दस आलिम आज से 200 साल पहले करबला के, जिनके तकद्दस की कस्में खाई जाए, और रात का वक्त है, एक आदमी आके उनसे कहता कि मेरे घर का कुफल लगा हुआ है, चाबी कहीं मैंने गिरा दी, और रात का वक्त है, कहीं कोई कारीगर भी नहीं मिलेगा, वो चाबी बनाने वाले जो होते, बीवी बच्चे साथ में हैं, इनको कहां बिठाऊं मैं, तो आप हजरत मूसा की मां का नाम बता दीजिए। अब ये दो चीजों में कोई रब्त नहीं, तुम कह रहे हो घर का प्रॉब्लम है और चाबी नहीं है और घर नहीं खुल रहा, बात पूछ रहे हो एक तारीख की बात, हिस्ट्री, कहा कि नहीं वो मैं इसलिए नहीं पूछ रहा हूं कि मुझे अपनी कोई मालूमात बढ़ाना, ये तो अब वजाहत मेरी है और शायद बेकार है कि आपका वक्त जाय हो रहा है, इसलिए नहीं पूछ रहा हूं कि मुझे अपनी मालूमात बढ़ाना है, या हजरत मूसा पे कोई रिसर्च पेपर तैयार करना है, या अंबिया का कोई शजर नसब बना रहा हूं। शहजादी को अल्लाह ने, अब ये शहजादी का एक और लकब है, फातिमा अपनी जगह, जहरा अपनी जगह, बतूल, बतूल के माने ये बताएं کہ ان تمام نجاستوں اور خرابیوں سے محفوظ رکھا ہے جو عورتوں کا خاصہ ہوتی. مگر اس میں پھر یہ لفظ بھی کئی جگہ آیا ہے کہ خالی شہزادی نہیں. لیکن میں اسی لیے اس پر زیادہ بات نہیں کرتا ہوں کہ میں فضائل تو میں اس کو صحیح معنوں میں سمجھتا ہوں جو اور کسی میں نہ پائی جائیں سوائے اسی خاندان کے. تو اس میں امام نے ارشاد فرمایا, کافی کی حدیث ہے کافی, کہ انبیاء کی جتنی بھی بیٹیاں ہوتی تمام انبیاء کی بیٹیاں اللہ نے ان میں یہ خصوصیت رکھی. اب اس سے زیادہ بات کرنا کچھ توہین اور گستاخی کے زمرے میں آ جاتا. تو اب ایسا نہیں ہے کہ مثلا وہ آدمی کہے کہ میں کوئی انبیاء کی بیٹیوں پر یا بیویوں پر یا ماؤں پہ کوئی تحقیق کر رہا ہوں. مجھے تو سیدھا سیدھا اپنے گھر کا دروازہ کھلوانا ہے, اور ربط یہ ہے کہ حضرت موسیٰ کی ماں کا نام جس قفل پہ لیا جائے وہ کھل جاتا ہے. کہا بس اتنا سا مسئلہ کہ اصل مسئلہ قفل کھولنا ہے, حضرت موسیٰ کی ماں سے کوئی تعلق نہیں. تو چلو گئے, وہی قفل جو پرانے زمانے کا ہوتا ہے کنڈی میں لگتا ہے وہ ہاتھ میں لیا, پڑھ کے پھونکا, وہ کھل گئے. گھر والا خوش. کہا لیکن پھر آپ نے آج تو مسئلہ حل کر دیا, لیکن آئندہ بھی یہ مسئلہ پیش آیا تو میں آپ کو کہاں ڈھونڈوں, آپ ہوئے نہ ہوئے تو آپ کے نام ہی مجھے بتا دیں. چینی زبان کی ایک کہاوت ہے جو آج کل ہمارے یہاں اتنی زیادہ پاپولر ہے کہ اس کی وجہ سے بعض لوگ گناہ بھی کر رہے ہیں, کہ غریب آدمی کو سمندر سے مچھلی پکڑ کے کھلا دینا یہ فائدہ نہیں, اس کو مچھلی پکڑنا خود سکھا دو, خود سیکھ جائے گا, اپنے پیروں پہ کھڑا ہو جائے گا, تمہیں کوئی ضرورت ہی نہیں پڑے گی. اب ہے بہت اچھی چیز, لیکن اب اس کی وجہ سے لوگ سہم سادات میں بھی گڑبڑ کرنے لگے کہ جی وہ سہم سادات ہم کیش اس کو کیوں دیں. سہم سادات کسے کہتے ہیں؟ سہم سادات نام ہے فاطمہ زہرا سلام اللہ ہے علیہا کے مہر کا. یہ شہزادی سے میں ہٹا نہیں موضوع سے, شہزادی کا جو حقیقی مہر رکھا گیا اس میں سہم سادات بھی شامل ہے. لفظ بھی پہ غور کیجئے گا, اور بھی کچھ چیزیں شہزادی کا مہر ہے. تو یہ جو لوگ اس کے اندر جو غلطی اور خطا کرتے ہیں وہ گویا شہزادی کونین کے حق خاص کے مجرم بن رہے ہیں. سادات کرام کو یہ ان کی دادی کی جانب سے تحفہ ملا ہوا. ہوتا بھی یہی, ایک شادی ہوئی عورت کو مہر ملا ہے, وہ پھر وہ اپنے بیٹے بیٹیوں ان کو دے دیتی. تو یہ سہم سادات میں بھی گڑبڑ کر رہے ہیں. مچھلی پکڑنا سکھاؤ, دوسروں کی مچھلیاں چوری کر کے اس کو دینے کا کیا فائدہ؟ کیا گڑبڑ کرتے ہیں؟ جی وہ ہم اس کو کیش دیں گے تو وہ تو دو دن میں خرچ کر دے گا, ہم اس کو سلائی مشین خرید کے کیوں نہ دے دیں تاکہ وہ بیچاری بیوہ سیدانی اپنے گھر میں بیٹھ کے کپڑے سیا گزارا کرے. اچھا اب تو خیر یہ زمانہ بھی چلا گیا, اب تو بوتیک کے کپڑے چاہیے, ان غریب سیدانیوں کا اب گزارا کہاں. ایسے ہی محلوں میں ان کو گزارا ہوگا جہاں ان جیسے ہی سارے غریب بیٹھے, جو اس کا حق ہے محنت کا وہ بھی دینے کی حیثیت نہیں رکھتے ہیں. تو بوتیک والے ہیں نا تو آج کل سارے. تو خیر یہ بات تو میں کہاں سے کہاں پھیلا رہا ہوں, لیکن ہے شہزادی سے ریلیٹڈ. ہم سلائی مشین خرید کے دے دی, لیکن وہاں بھی وہی خطرہ کہ ہم نے سلائی مشین خرید کے دے دی تو اس کو بیچ کے کھا جائے گی. تو نام اپنے رکھیں گے, صرف اس کو استعمال کے لیے دیں گے. آپ کا ڈونیشن ہو, آپ کی چیریٹی ہو, آپ کے پیسے ہو تو بے شک آپ یہ سب کیجیے, یہ تو آپ کا حق ہی نہیں, یہ تو سہم سادات. آپ اپنے نام رکھ کر یا اپنے ہاتھ میں اس کا کنٹرول رکھ کر اس کو کیسے دے سکتے ہیں؟ اب یہ بات بہت لمبی ہو گئی ہے, اس کو میں اتنا پھیلانا نہیں چاہتا تھا لیکن پھیلتی چلی گئی. تو چائنا کی کہاوت مچھلی پکڑنا سکھا دو, کہا تو آپ یہ نام مجھے بتا دینا تاکہ آئندہ بھی جب یہ قفل ہو تو میں بار بار آپ کو کیوں زحمت دوں, میں خود ہی کھول لیا کروں گا. تو کہا کہ مادر موسیٰ کا نام تو میں نے پڑھا ہی نہیں اس قفل پہ, کیونکہ مجھے خود بھی نہیں معلوم. حضرت موسیٰ کی ماں کے 37 نام ہیں تاریخوں میں, 37. تو وہ تو مجھے بھی نہیں معلوم. جب نہیں معلوم تو آپ نے یہ قفل کیسے کھولا؟ کہا جیسے ہی تو نے آ کر کہا
کہ مادر موسیٰ حضرت موسیٰ کی ماں کے نام میں اتنی طاقت ہے، میرے دل میں خیال آیا کہ میری مادر گرامی، میری دادی فاطمہ زہرا سلام اللہ علیہا ان سے زیادہ افضل ہیں، جب ان کے نام میں یہ طاقت ہے تو میری دادی کے نام میں اس سے زیادہ طاقت ہوگی۔ میں نے اپنی دادی کا نام پڑھا اور یہ قفل کھل گیا۔ آج ہمارے آج کے زمانے کے پانچ اہم ترین جو مراجع، پانچ اہم ترین ٹاپ آف دا لسٹ، ان میں سے ایک آغا شبری زنجانی کہتے ہیں میں نے بھی اس واقعے پہ عمل کیا اور خود اس طرح سے ایک دفعہ امتحان کے لیے نہیں۔ ہمارا پرابلم یہ ہے کہ ہم تو ٹیسٹنگ کرنے لگتے ہیں، ایگزام لینے لگتے ہیں، ٹرائل لینے لگتے ہیں معصومین کا۔ کہا میں نے خود بھی اس پہ عمل کیا، یہ ہمارے آج کے ایک مرجع کہہ رہے ہیں۔ تو خیر، جب یہ یہاں پہ جملہ آتا ہے تو میں ایک جملہ، یہ واقعہ میں نے ایسا دہرایا جس کے بارے میں مجھے بھی پتا ہے کہ آپ میں سے ہر ایک نے اس کو کم از کم 20-25 دفعہ تو سنا ہے، لیکن جو کہ کل اس کا تذکرہ آیا تھا تو ہلکا سا میں نے اس کو دہرایا۔ اب آپ کہیں گے یہ ہلکا سا دہرایا ہے، اتنا وقت تو آپ نے لے لیا۔ ہاں، میں اپنے مخصوص انداز میں اس سے زیادہ وقت لیتا ہوں۔ بہت ہی مختصر یہ بات کہ اب یہ جو آپ نے سنا تو یہاں ایک جملہ میں یوں کہتا ہوں، اور وہ حقیقت ہے، یوں نہیں کا مطلب یہ نہیں کہ بیکار کہتا ہوں، کہ جب دنیا کے یہ قفل جو ہیں یہ نام فاطمہ کے بغیر نہیں کھل سکتے ہیں، تو جنت کے دروازے کا قفل کیسے کھلے گا؟ وہاں کی بھی کلید، وہاں کی بھی چابی نام فاطمہ۔ جنت میں وہی داخل ہوگا جس کے پاس نام فاطمہ ہوگا، جس کے پاس فاطمہ کی شخصیت اور معرفت ہوگی۔ اور یہ تو ہو گئے جنت کی بات، خالی یہ دنیا کے قفل کی بات نہیں ہے، یہ آخرت اور جنت کی بھی بات۔ لیکن ساتھ میں ایک اور جملہ سن لیجئے، روایتوں میں ہمیں سمجھانے کے لیے معصومین نے کئی بار ایک ایسی مثال دی جو کبھی نیکیوں کے لیے دی ہے، کبھی گناہوں کے لیے دی ہے، مثال ایک ہی ہے، اور وہ یہ ہے کہ کبھی یہ بتانے کے لیے کہ فلاں نیکی بہت بڑی، فلاں گناہ بہت بڑا، کبھی یہ بتانے کے لیے مثال یہ دی کہ مثلا نیکی کے لیے کہا کہ ساری اچھائیاں اور نیکیاں اللہ نے کمرے میں بند کر دی ہیں، اس کو بند کر کے اس پہ تالا لگا دیا، فلاں نیکی اس کی چابی، جو کسی بڑی نیکی کو بتانے کے لیے کہ یعنی کیا مطلب، اگر وہ بڑی نیکی کرو گے تو ساری نیکیاں تمہیں مل جائیں گی، تو سب اس کمرے میں بند ہیں۔ اور اسی طرح گناہ کے لیے کہا کہ اللہ نے سارے گناہ ایک کمرے میں بند کر دیے، فلاں گناہ کو اس کی چابی قرار دیا، کلید۔ اب جیسے مثلا حسد، حسد کے لیے روایت آئی، سارے گناہ ایک کمرے میں ہیں، تالا لگا ہے، اس کی چابی ہے حسد، جیلس۔ جب جلن اور حسد آتی ہے کسی میں تو اس نے گناہ نہیں کیا، گویا اس نے تمام گناہوں کا تالا کھول دیا، سب باہر نکل کے آ جائیں۔ شراب کے لیے بھی یہ لفظ آتا، تو کچھ گناہ یہ بتانے کے لیے کہ یہ گناہ اکیلے نہیں ہوتے ہیں، جب تم یہ کرو گے تو اس کے ساتھ خود بخود وہ سارے گناہ ہونے لگیں گے، جن کی یہ چابی تھی، بند کیا ہوا تھا اللہ نے اس کو۔ آپ نے حسد میں دیکھا بھی، جب جیلسی ہوتی ہے تو پھر آدمی غیبت بھی کرتا ہے، اس کی غیبت سے پیٹ نہیں بھرتا، پھر تہمتیں بھی اسی کے اوپر لگاتا، پھر اس کے سامنے بد اخلاق بھی بن جاتا، یا وہ والا خوش اخلاق بنتا ہے جس کو بدترین گناہ قرار دیا گیا، دوغلا پن، منہ پہ تعریف، پیٹ پیچھے برائی۔ اور اب یہ تو موضوع کہیں اور چلا گیا، نہیں کہیں اور نہیں گیا، شہزادی کونین کے سارے مظالم کے پیچھے جذبہ حسد تھا، حسد تھا شہزادی سے لوگوں کو۔ لیکن اب یہ ساری چیزیں میں کنیکٹ نہیں کر پا رہا ہوں اس وقت، ورنہ بات تو اور بہت لمبی ہو جائے، وہاں بھی حسد۔ اور یہ تو میں نے شارٹ کر کے کہا، ورنہ ایسا لے کے اہل بیت ہار ہی سے جو لوگوں کو جیلسی اور حسد تھی وہ سبب بنی، اتنے مظالم ہوئے۔ خیر، تو گناہ کو سمجھانے کے لیے بھی یہ مثال آئی کہ سمجھو سارے گناہ ایک کمرے میں بند بند ہیں، اللہ نے ان کو نکلنے نہیں دیا، فلاں گناہ کو اس کی چابی بنایا، اگر تم نے یہ چابی استعمال کر بس سارے گناہ نکل کے آ جائیں گے۔ اور اسی طرح کچھ نیکیوں کو بھی کہا अच्छा, अब ये नेकी हो गई, गुनाह हो गए, इसके अलावा दो चीजें और होती जो हमारा फिलहाल इस दुनिया में ज्यादा ताल्लुक उनसे, मुसीबतें। कुछ लोग होते हैं ना, कहते हैं मौलाना आखिर क्या हमारी तकदीर और किस्मत है, रोज एक नई परेशानी, रोज एक नई मुसीबत, एक से नजात नहीं पाते। दूसरी चीज, गुनाह की बात नहीं हो रही, मुसीबतें, बीमारी भी इन्हीं के घर में है, बेऔलादी भी इन्हीं के घर में है, मसलन बीवी से झगड़े भी इनके घर में है, जॉब भी इनका छूट गया है, बरकत भी इनके घर में नहीं है। मिसालें देके बात को लंबा क्यों कर, वहां भी वही सारी मुसीबतें, मुसीबतें, गुनाह नहीं, एक कमरे में बंद थे, इन्होंने कोई ऐसी गलती कर ली है जिससे वो मुसीबतों का दरवाजा खुल गया। दिलचस्प बात है, मिसालें देके और, यानी हदीस की मिसालें देके इसको और दिलचस्प बनाया जा सकता है, लेकिन वक्त। इसी तरह से बरकतें, नेकियों की बात नहीं हो रही, बात हो रही है बरकतें, रहमतें, नेमतें, आपके घर में अल्लाह के मुसलसल एहसानात जो अल्लाह हर एक पे करता। लेकिन उसमें भी बताया गया, किसी को एक नेमत मिली, किसी को एक नेमत मिली, किसी को, और सारी नेमतें अल्लाह ने कमरे में बंद कर दी। फुला नेकी जो है, या फुला अमल, नेकी छोड़े, नेकी के बाद फुला अमल का, वो ये बरकतों की कलीद है। तुमने वो अमल कर लिया है तो अब तुम्हें अलग अलग जरूरत नहीं है दुआएं मांगने की, वो एकदम दरवाजा खुलेगा, सब बाहर निकल के आएगा। पानी होता है ना, कहीं रोका हुआ है, वो दीवार टूट गई, सारा पानी आता। कभी ऐसा भी होता है फ्रिज व्रिज में या स्टोर में कोई चीज बिल्कुल हमने ठूस के भरी है, हमें नहीं पता, दरवाजा खोला एकदम से सब धड़ाम धड़ाम करके या सब बाहर निकल के गिर पड़। ये बरकतों के लिए भी, तो चार चीजें हो गई, गुनाह, नेकियां, जिसका ज्यादा ताल्लुक लोग समझते हैं आखिरत से, और बरकतें और मुसीबतें। तो अब ये याद रखिए कि जन्नत का दरवाजा नहीं खुल सकता जब तक के फातिमा नाम है फातिमा ना हो, जैसे दुनिया का हो, लेकिन तो दुनिया तो बहुत छोटी मिसाल। इसी तरह अल्लाह की जितनी रहमतें और बरकतें और नेमतें हैं वो सब एक जगह बंद है, और वहां की चाबी भी फातिमा। हम फातिमा तो वाबू हा वाल हा तो हम फातिमा तो वो फातिमा। सही मानों में अगर आपने मारिफत फातिमा हासिल कर ली, क्योंकि आपने ये भी देखा होगा, अब मैं जरा पुरानी मिसालें दे रहा हूं क्योंकि मैं खुद पुराना आदमी हूं, कभी आपने ये भी देखा होगा कि चाबी है आदमी के हाथ में, कोफल में लगा भी रहा लेकिन गलत डायरेक्शन में उसको मोड़ रहा, जिस तरह से चाबी घुमाने से कोफल खुलता है वो उल्टी तरफ घुमा रहा। बल्कि दुनिया में पास जगह पे तो ऐसे कुफल बनाए जाते हैं लॉक, जो उल्टी तरफ घुमाने से खुलते हैं ताकि नया और अजनबी आदमी जो है ना वो उसको ना खोले। मिसालें देने का फायदा नहीं है, आपका वक्त बहुत कीमती। तो कभी चाबी भी हाथ में, बरकतों वाला कमरा भी हमारे सामने, कुफल भी हमें नजर आ रहा, लेकिन हम चाबी इस्तेमाल करने का तरीका नहीं जानते। जो हम अहले बैत के बास चाहने वालों की बदकिस्मती, मैंने बदकिस्मती इसलिए कहा, जो अहले बैत से दूर है उनको बरकतें नहीं मिल रही हैं तो समझ में आता, जो है अहले बैत के दर पर तो तरीका भी सही होना चाहिए। खैर, अब ये बात तो फिर कहीं और चली जाएगी। सारी बरकतें, सारी नेमतें आपको मिलेंगी नामे फातिमा से। क्या चाहिए आपको, जो कल के तकरीर के आखिर में एक वाक्य आया, खाली नामे फातिमा, लंबे चौड़े अमल की जरूरत नहीं है, नामे फातिमा क्या चाहिए आपको, मिलेगा इसी नाम से, पूरी कायनात इस पे चल रही है। अच्छा, अभी मैंने कहा कि ये चाबी की मिसाल में देता हूं, ये पुरानी चीज, अब आजकल के बच्चों के लिए, मैं पुराना आदमी हूं लेकिन कुछ जुमले मैंने आप ही से सुने हुए हैं वो दोहरा दूं। ये कंप्यूटर होता है, ये खुल जाता है पासवर्ड से। अगर आपको किसी का पासवर्ड मालूम हो जाए, आप उसके सारी छुपी हुई बातें मालूम कर सकते। एक चीज पासवर्ड होती, या ये जो स्मार्टफोन है मसलन पिन से खुलता है, पिन हो के पासवर्ड हो, दोनों का तो एक मतलब है, तो बच्चे समझ जाएंगे। इस कायनात का पासवर्ड है फातिमा, इस कायनात की बरकतों के पिन है फातिमा, जिसके हाथ में आपका पासवर्ड आ जाए या आपके वो डिवाइस की पिन आ जाए ना, वो आपके एक एक राज, एक एक भेद, एक एक सीक्रेट से आगाह हो जाएगा। मैंने राज कहा, ये नहीं कहा कि आपके बैंक अकाउंट से और आपके क्रेडिट कार्ड से, वो तो मिलेगा ही। आप घर में या फारिग औकात में अपने कंप्यूटर या आईफोन पे क्या क्या बेहुदा बातें करते हैं और सुनते हैं, हर चीज उसके हाथ में। पासवर्ड या तो कायनात का पासवर्ड है फातिमा, कायनात का पिन है फातिमा, जन्नत के दरवाजे का पासवर्ड है फातिमा, रहमतों और बरकतों और नेमतों का पासवर्ड है फातिमा। सही मानों में अगर हम इसको समझ जाए, यहां पे फिर एक ऐसा जुमला कह रहा हूं जिसके बारे में मुझे डर है कि आपने मुझसे कई बार यह सुना होगा, यहां पे नहीं, लेकिन अब इंटरनेट पे बहुत सी मजलिसें लोग सुन लेते हैं, छोटा सा लफ्ज है इसलिए मैं समझा दूं। और वो ये है कि एक बार क्या, कई बार शहजादी के हवाले से विलादत का जश्न हो या शहादत की मजलिसें, किसी ना किसी तरह यह चीज मैं ले आता हूं ताकि मोमिनीन को यह याद आता रहे कि या जहरा में कितनी ताकत, या अली हरे को पता, वहां तो जब ये बातें बयान होती हैं या अली के हवाले से आपका ईमान खाली ताजा होता, मालूम पहले से उठते बैठते ठोकर लगते यही लफ्ज हम कहते, लेकिन या जहरा। एक बार करबला मोहल्ला में शहजादी की विलादत की तारीख मुझे मिल गई और हमारे ग्रुप ने एक जश्न का अहतमाम किया, उसमें मैंने यही बात, अब बताइए शहजादी की विलादत का जश्न हो, शहादत की मजलिसों में तो हो सकता है कि ये तफसील ना आए, लेकिन विलादत का जश्न, कायनात का पासवर्ड दुनिया में आ रहा। एक साहब ने एतराज कर दी कि मौलाना ये आपका जाती ख्याल है कि कहीं कोई हदीस वगैरह में इसका कोई अता पता भी मिलता, अब बहस करने लगे। मैंने कहा आपको पता है कि आज काफिले में जब हम लोग जाते हैं ना तो फिर प्रोग्राम भी बने बन जाते हैं ना कि अतराफ की जियारत है, इतने बजे आज जाना है, इतने बजे आज जाना है, मसलन करबला में है, हजरत अब्बास के बाजू जहाँ कलम हुए वो खेमागा जिधर है, छठे इमाम का बाग है, ये अलग अलग डायरेक्शन है। मैंने कहा पता है आपको कि देखिए जश्न खत्म होते होते देर लग गई, देर हो गई, उन बच्चों की ख्वाहिश थी कि केक भी आए तो केक लाने में, ढूंढने में करबला में, फिर लाने में, केक कटने में बिल्कुल टाइम हो गया, अभी हम चलते हैं वापसी में बात करें। बाग इमाम सादिक अलैहिस्सलाम जाना था, वहां पहुंचे तो सामने ही जैसे ही दरवाजे से दाखिल हो तो सहन है, सहन में जियारत लिखी है इमाम, हमने कहा पहले जियारत पढ़ते फिर अंदर जाके दो रकत नमाज, जियारत शुरू, छठे इमाम की जियारत जो बाग इमाम सादिक में पढ़ी जाती है, उसका जुमला था अस्सलाम अलैका या मिफ्ताह अल खैरात, मौला आप पे सलाम, आप मिफ्ताह हैं, चाबी। आज भी अरबी में चाबी को आज 1400 साल बाद भी मिफ्ताह कहते हैं। खैरात, खैरात खैर की जमा, उर्दू वाला खैरात भीख वाला नहीं, खैर, आप चाबी हैं हर खैर की, खैरात प्लूरल है, जमा है, दुनिया में जितने खैर है उसकी चाबी आप। वाह परवरदिगार, मेरे जहन में भी नहीं था कि उनको बताता जियारत बिल्कुल वो आखिरी लाइन में, तो बस उसके बाद जियारत खत्म है, मैंने कहा ये देखी ये लिखा हुआ ये पढ़ा है आप, ये जियारत का हिस्सा है कि मासूम के लिए कहा कि हर खैर की चाबी आप, यही तो मैंने अभी समझा है। और मासूम फरमाते हैं कि हम भी जो लेते हैं और मांगते हैं तो अपनी दादी के वसीले से, जो छठे इमाम की ये मंजिलत है मिफ्ताहुल खैर है तो उनकी दादी। जियारत जामिया में तो कई बार ये लफ्ज आया कि जब खैर का जिक्र होगा तो अंतुम अव्वलुहु व आखिरुहु, कि खैर तो है ही आपकी जात, लेकिन ये मिफ्ताह का लफ्ज जियारत में, बरकतें मिलेंगी। आज की दुनिया मुसीबतों की दुनिया है, परेशानी की दुनिया, रोजाना एक प्रॉब्लम मोमिन को पेश आता रहता, इन सब के हल करने वाले का नाम है फातिमा ज़हरा सलामुल्लाह अलैहा। हाँ ये दूसरी बात है, कुरान ने कहा वमा अदराका मा लैलतुल कदर, तुम इसको नहीं पहचान सकते, तो रावी ने कहा लेकिन फिर भी खुदा ने आपकी दादी को शब कदर कहा, क्यों कहा, कहा इसलिए कि जैसे शब कदर में सारी बरकतें, जो लोग सारा साल इबादत नहीं करते शब कदर में आ जाते हैं, क्यों, क्योंकि पता क्यों आते हैं, वो सिर्फ इसलिए आते हैं कि आज जो कुछ मांगा है पूरे साल के प्रॉब्लम आज की रात حل کر دے گی. کہا کہ شب قدر ساری برکتیں, ابھی جو بات ہو رہی ہے سارے خیر, ساری برکتیں سال بھر کی شب قدر میں ملتی, لیکن شب قدر میں ہے اندھیرا, دیکھنے والی آنکھ دیکھ نہیں سکتی, نظر نہیں آ رہا, اس اندھیرے میں ساری برکتیں. کہا کہ ہماری دادی کے حجاب کی وجہ سے شب قدر کہاں کہ بظاہر چھپی ہوئی, بظاہر گھر کے اندر, بظاہر کسی کی آنکھوں کے سامنے نہیں, اور ساری برکتیں عطا کروا رہی. ایک مولا کا طریقہ کہ جب کسی کا مسئلہ حل کرتے تو سامنے حل ہوتا ہے مسئلہ, وہ ہے روزے روشن, اور ایک ہے شہزادی کا طریقہ کہ ہر ایک کا ہر پرابلم حل ہوگا, سالو ہوگا, لیکن نظر نہیں آئے گا کچھ, وہ ہے شب. شب شب کا مطلب ہی اندھیرا ہوتا. چنانچہ اسی چیز کو ذرا تھوڑا مبالغے کے ساتھ ہمارے یہاں کی بعض خواتین نے لے لیا کہ اب اتنا زیادہ برکتیں ملیں گی مگر بظاہر کوئی نظر نہیں آئے گا, اندھیرے کی طرح سے. معصومین کے بارے میں آپ نے سنا ہے نا, وہ لوگوں کی مدد کرتے تھے رات کے اندھیرے, پتہ ہی نہیں چلتا تھا اس غریب کو کہ میرے سرحانے یہ میری ساری ضروریات کون پوری کر کے گئے. رات کے اندھیرے میں نکلتے, ہر ایک کے سرحانے رکھتے جاتے, برکتیں سب مل رہی ہیں ان لوگوں کو, اندھیرے کی وجہ سے پتہ نہیں چل رہا کون دیکھے گے. یہ ہے فاطمہ کا طریقہ, آپ کو پتہ بھی نہیں چلے گا, شہزادی کی برکتیں اتنی ملیں گی. اب ہمارے یہاں کچھ جگہ اس کو ذرا سا کیا کہتے ہیں انگریزی میں, ایکسیگریٹ یا بڑھا دینا. وہ جو شہزادی کی کہانی پڑھی جاتی تھی اور ابھی بھی پڑھی جاتی ہوگی اور پڑھی جانا چاہیے بھی, کم از کم اس کا پہلا حصہ جو معجزہ, وہ یہودی دلہن والا واقعہ, کہ اگر ان سے بھی پوچھا جائے کہ فاطمہ تمہارے پاس آئی ہے بتا سکتی ہو, فاطمہ کی شکل صورت نہیں بتا سکتی, نور سیدہ دیکھ کے مر گئی وہ, تو وہ تو کل کی بات تھی. لیکن بات یہ عرض کرنا کیا وہ برفی یا جو مٹھائی لائی جاتی ہے وہ بھی چھپائی جاتی, جبکہ اصل تو ذات سیدہ فضائل سیدہ, تو اس لیے کہا کہ ہر چیز ملے گی جیسے شب قدر میں, آپ کو کیا نہیں ملتا مجھے بتا دی. من کل امر, قرآن نے کہا تنزل الملائکہ و روح من کل امر, ہر امر کو لے کے نازل ہوتے ہیں لیکن رات کا اندھیرا آپ نہیں دیکھ سکتے, جبکہ اللہ سے آپ کو کمپلین کرنا چاہیے خداوندا میرے معاملات ہیں اور مجھے کو نظر نہیں آ رہے. ٹھیک ہے وہ زید بکر عمر فلاں ہمارا بھائی دوست پڑوسی, اس کے معاملات مجھ سے چھپائے جائیں تو سمجھ میں آ, میرے اپنے معاملے کا, یہی تو شب قدر کی خصوصیت ہے, ملے گا سب, صاحب معاملہ کو بھی پتا نہیں چلے گا کس طرح مل گئے. یہ وجود ہے سیدہ, اور یہیں پر کہ اس میں آخری بات کیا آئی جو شب قدر سے میں نے مناسبت دی, سیدہ سامنے نہیں آنا چاہتی, اور پروردگار بھی شب قدر کی طرح ہر برکت دینا چاہتا ہے, ماں خیر من الف شہر والی رات, لیکن چھپا کے. یہی پہ ایک جملہ سن لیجئے, اسی پر تو مجھے آج کی مجلس پڑھنا تھی. یہ جملہ مجھے اپنی تقریر کے 10ویں منٹ سے شروع کرنا تھا اور پھر مزید پوری تقریر ہوتی, اب 50واں منٹ ہونے والا, لیکن وہی بات کہ کوئی آپ پہلی دفعہ تو مجھے سن نہیں رہے, آپ کو تو میرا یہ طریقہ معلوم ہی, بلکہ اس کو طریقہ ہی کہنا غلط ہے, آپ کو پتہ ہی ہے میرا یہ ڈس آرگنائز سسٹم. اب آئیے, وہ عید و زہرا کی خوشی ہم کیوں مناتے ہیں؟ ایک ہی جملہ کہتے ہیں نا کہ آج شہزادی اتنا خوش ہے تو جہاں سیدہ خوش وہاں ان کے ماننے والے خوش. عید و زہرا میں ہمارے گھر میں کوئی خوشی نہیں آئی, نہ ہماری بیٹی کی شادی ہوئی ہے, نہ ہمارے بیٹے کی شادی ہوئی ہے, نہ ہمارے یہاں کوئی اولاد پیدا ہوئی ہے, نہ ہماری شادی ہوئی ہے, نہ ہمارا کوئی جاب لگا ہے, نہ ہمیں باہر کا کوئی ویزا ملا ہے, نہ ہم کسی امتحان میں کامیاب ہوئے, پھر کیوں منا رہے خوشی کا؟ اس لیے کہ آج زہرا خوش, عید و زہرا, وہ خوش ہے تو ہم خوش, اور اپنی ذاتی خوشی سے زیادہ ہم خوش ہیں, یہی مومن کی پہچان ہے, اسی لیے عید و زہرا مناتے ہیں. بھائی مراقب ابن شہر آشوب اور بحار الانوار دونوں کی روایت, شہزادی فرماتی ہے کہ شادی کے بعد جو پہلے دن بابا میرے گھر آئے, ایک تو اس میں کرتے والا واقعہ پیش آیا, بہت اہم پیغام ہے لیکن وہ بھی تھوڑا سا آج کل مشہور ہو گیا، لیکن پیغام بہت ہے. آئے میرے گھر، اور میرے گھر آنے کے بعد میرے بابا نے ایک ایسا جملہ کہا، یہ شہزادی کا جملہ سنی، ایسا جملہ کہا کہ زندگی میں مجھے کبھی اس بات پہ خوشی اتنی خوشی نہیں ہو جتنا اس جملے کو سن کے. شہزادی کہہ رہی، خالی مصائب میں وہ جملہ میں نہیں کہتا ہوں، فضائل میں بھی کہہ رہا ہوں کہ فاطمہ صابرہ ہیں، صدیقہ ہیں، صدیقہ ہیں، کوئی غلط بیانی نہیں کر سکتی. اگر مصائب میں اپنے مصائب کے انتہا صحبت علیہ بتا رہی ہیں تو مبالغہ نہیں ہے، غلط بیانی نہیں ہے. تو فضائل میں بھی اگر جملہ کہہ رہی ہوں صدیقہ، اتنی خوشی مجھے کبھی نہیں جتنی بابا کے جملہ سن کے ہوئی. اچھا، اب عید الزہرہ جس جس وجہ سے ہم مناتے ہیں وہ ساری چیزیں ذہن میں لے کے آئی، فاطمہ کے گھر کی جتنی خوشیاں ہیں سب ذہن میں لے کے آئی. سب سے پہلی خوشی یہی فاطمہ کے گھر میں آئی تو شادی والی، فاطمہ کی پیدائش سے لے کر فاطمہ کی شادی تک، دنیاوی اعتبار سے بات کر رہا ہوں، اس گھر میں مصیبتیں ہی نظر آ رہی ہیں، یعنی مصیبت کا لفظ اچھا نہیں ہے تو امتحان، ابتلا. پیدا ہوئی، ماں کی حالت دیکھی، شیب ابی طالب میں فوراً چلے گئے یہ لوگ، 3 سال وہ گزارے، یعنی فوراً کا مطلب 2 سال کی عمر تھی، وہاں سے نکلے، ماں کا انتقال ہو گیا، ابو طالب کا انتقال ہو گیا. وہ انتقال ہوا تو کفار مکہ کے مظالم تو کئی گنا بڑھ گئے، ہجرت کرنا پڑی. مدینے آئے تو یہاں کھانے کو نہیں ہے، رہنے کو نہیں ہے. پہلی خوشی جو فاطمہ کی ولادت کے بعد اس گھر میں آئی ہے وہ فاطمہ کی شادی. اب عید الزہرا کی ہم جتنی مناسبتیں بتاتے ہیں نا، وہ سب اس کے بعد کی. امام حسن پیدا ہوئے، یہ ہم نے کہا عید الزہرا، لیکن یہ شادی کے بعد کی کا مرحلہ ہے نا، نعوذ باللہ، تو ہی نام جملہ نہ بن جائے. چاہے وہ ہو، چاہے حسین کے قاتلوں سے انتقام ہو، چاہے امام زمانے کی امامت ہو جو عید الزہرا کی مناسبت فاطمہ، یہ ساری خوشیاں بات کی. سب سے پہلی خوشی تو شادی کی ہے نا، یہ شادی کے بعد جو پہلی بار باپ میرے گھر آیا کب آیا؟ اسی دن تو آ گئے. دن کا مطلب ہے ود ان 24 آورز. کل رخصتی ہوئی، آج باپ بیٹی کے گھر پہنچا اور ایک ایسا جملہ کہہ رہے ہیں. شہزادی کے الفاظ ہیں صدیقہ طاہرہ کے. بہار الانوار میں علامہ مجلسی نے لکھا، مناقب میں شہر اشوب نے لکھا. شہزادی کہتی ہے جملہ سن کر مجھے اتنی خوشی ہوئی کہ زندگی میں اتنی خوشی کبھی نہیں ہوئی. یہ رضا زہرا، کس چیز نے شہزادی کو اتنا خوش کیا؟ وہی تو رضا زہرا ہوگی نا. ہاں، اگر وہ ان کے اپنے ذاتی فضائل کے حوالے سے ہوتا کہ چادر میں مجھے لیا آیا، تطہیر آئی، جبرائیل آئے، تو یہ ہمارے لیے صرف فضائل کی وجہ سے خوشی کا موقع تھا. ہم اپنے گھر میں یہ رضا زہرا نہیں لا سکتے تھے. یعنی اگر ہم اپنے گھر میں چادر اوڑھ کے اپنے نواسوں اور بیٹی کو جمع کرتے تو وہ رضا زہرا نہیں بنتی. لیکن یہ جو جملہ شہزادی بتا رہی ہے تو آپ کے گھر کا جملہ کیا ایسا جملہ ہے کہ شہزادی کا بابا کی حدیث پر یہ کامنٹ ہے کہ زندگی میں مجھے اتنی خوشی کبھی نہیں ہوئی جتنی اس دفعہ اس جملے کو سن کے ہو. اس کے بعد 3-4 خوشیاں اور ملی. وہ آپ نے سنا حسن کی ولادت، حسین کی ولادت، گرچہ وہاں تو ماتم بھی اتنا ہی ہوا، لیکن یہ پہلی خوشی کیا تھا؟ پیغمبر گھر میں آتے ہیں اور آنے کے بعد بیٹی اور داماد کو بٹھاتے ہیں سامنے اور کہتے ہیں کہ آئے ابا الحسن اور اے میری بیٹی، میں یہ چاہتا ہوں کہ تم لوگ گھر اس طرح سے چلاؤ کہ گھر کے باہر کے جتنے کام ہیں وہ ابو الحسن انجام دے گا اور گھر کے اندر کے جتنے کام ہیں وہ تم انجام دو گی. بیٹی تمہیں گھر کے باہر کے کام انجام نہیں دینا، گھر کے اندر کے سارے کام. جب یہ پیغمبر نے تقسیم کر دی تو فاطمہ کہتی ہے یہ سن کر کہ میرے بابا نے مجھے گھر سے نکلنے سے ایک طرح سے ایگزمپٹ کر دیا ہے، معاف کر دیا. اتنی خوشی ہوئی کہ زندگی میں کبھی اس سے پہلے اتنی خوشی مجھے کبھی نہیں ہوئی. مجھے کہا میں نے شب قدر، ہر برکت ملے گی اندھیرے، نظر کوئی نہیں آئی، کوئی چیز نظر نہیں آئی. یہ فاطمہ کی خوشی. ہمارے یہاں تو آج ہم ہر بچی کو घर से बाहर निकल के घूमना है, फिरना है, दोस्तों के साथ जाना है, मॉल में जाना है, तफरी के लिए जाना, ये हराम नहीं है। शायद उसको बहुत मकरूह भी ना कहा जाए, और शायद कहा जाए कि इस अंदाज से जाते हैं। अब मैं मसाइल बताने की पोजीशन में नहीं हूं, वो तकरीर का वक्त खत्म हो रहा, लेकिन बाबा का इतना कह देना, औरत के लिए जॉब करना हराम है? नहीं। औरत के लिए बिजनेस करना हराम है? नहीं। लेकिन असल जो जिम्मेदारी, आज तो मैं जानता हूं, क्योंकि मैं इतना पुराना हो चुका हूं आपके दरमियान कि आपको यकीन नहीं आएगा, ये पिछले साल में 3 मरतबा मैंने जुमला सुना था लोगों से, कहीं मेरी मजलिस, अब चूंकि ऑनलाइन की वजह से उन जगहों पे भी मजलिस पहुंच रही है जहां मैं खुद नहीं पहुंच पाता था पहले। पहले एक तारीख आती थी, मसलन शहादत की एक ही जगह मजलिस पढ़ सकता था जहां मैं जा सकता हूं, अब मसलन ऑनलाइन की वजह से 3 जगह मेरी मजलिस हो रही है। तो कई लोगों ने कहा, मौलाना अब तक आप जिंदा हैं? हैरत के साथ, यानी कोई टोंटिंग या ऐसा नहीं, इतने पुराने हैं कि हम इतने इतने से थे, मुन्ने मुन्ने से थे, तब से आपको सुन रहे हैं, अब तो हम बूढ़े हो रहे हैं, हम पोते दादा और नाना बन गए, अब तक आप जिंदा हैं? मैंने वाकई लोगों को हैरत होती है। तो इसलिए बहुत सारी बातें, ये सीना बहुत से राजों का अमीन है और मरते दम तक अमीन रहेगा। लेकिन कितने घरों में इस बात पे झगड़ा हो रहा है बेटी और बाप के दरमियान के, बाप मुझे जॉब नहीं करने दे रहे, शौहर मुझे फला काम नहीं करने दे रहा है, मुझे दफ्तर में बैठ के फला काम करना है, मसलन मैं वक्त नहीं है तो मैं और बात को फैलाना नहीं चाहता। इजाजत अलग चीज है, मगर शहजादी की खुशी देखिए, रिजाए जहरा, मौजू याद रखिए, रिजाए जहरा, इतना खुश है, इतना खुश है कि अगर ईद उज जहरा मनाते हैं शहजादी की खुशी की वजह से, तो ये भी शहजादी ही की खुशी है। खैर, उस मेयार की तो नहीं है, उस लेवल की तो नहीं, लेकिन ये भी शहजादी की खुशी। बाबा ये तकसीम कार करके गए, एक बात छोटी सी इसलिए अर्ज कर दूं कि किसी के जहन में गलतफहमी पैदा हो सकती है। कुछ तारीखों में यह आता है कि शहजादी जो घर के काम करती थी, उनमें एक ये था, कुएं से पानी भर के लाती थी। अब जहन में क्या ख्याल आएगा कि वो कुआं होगा कहीं बाहर सड़क पे, किसी बाग में कहीं, वहां से शहजादी पानी भर के लाती। पहले जमाने में तो उमूमी तरीका था कि लोग अपने घरों में कुएं खुदवाते थे, वही पानी की सप्लाई थी। और शहजादी के यहां तो खास तारीख में लिखा, आज भी आप इंटरनेट पे जाइए और सर्च कीजिए यूट्यूब पर के ओल्डेस्ट पिक्चर ऑफ मस्जिद नबवी, तो जो पिक्चर आपके सामने आएगी उसमें खजूर का दरख्त नजर आ रहा होगा, शहजादी का हुजरा, ये दरख्त उसमें और वही कुआं, या खजूर का दरख्त होता है उसके अंदर ही एक कुआं, वहीं एक कुआं खोदा जाता, तो वो भी घर के अंदर थे, घर के बाहर नहीं थे। निकलना हराम है कि हराम नहीं, मैं फिक्री मसला नहीं बता रहा हूं। हाँ, वो तो वाजे है कि शौहर की इजाजत के बगैर निकलना हराम, उसमें तो कोई बहस की गुंजाइश ही नहीं, लेकिन शहजादी की खुशी, रिजा ज़हरा, शहजादी मां भी हसन हुसैन के हवाले से बात नहीं कर रहा हूं, वो इमाम मासूम, मासूम जब दुनिया में पैदा होता है तमाम क्वालिटीज के साथ पैदा होता है, ज़ैनब कुलसूम की बात कर रहा हूं, शहजादी ने अपने ही अंदाज से पाला होगा ना। बच्चियां तो वैसे भी जो मां को करते देखती हैं ना समझी में उसकी नकल करती हैं, और फिर मां की तरबियत भी यही होती। ज़ैनब कुलसूम पे तो वो वक्त कभी आया ही नहीं कि हम कहें कि ना समझी, वो आलिमा गैर मुअल्लिमा भी हैं और मुफहिमा गैर फहीमा भी। तो जिस शहजादी ने इस बात पर एक तरह से ईद की खुशी जाहिर की कि मुझे घर के बाहर के कामों से बाबा ने एग्जेम्प्ट कर दिया, उसी ने अपनी बेटी की किस हालत को देखा होगा। रिवायत यह है कि शहजादी दुनिया से रुखसत हो, اور وہ سارے انتظام کر گئے کہ شہزادی کے جنازے پہ کسی نامحرم کی نگاہ نہ پڑے. اگر سلمان و ابو ذر جیسے کچھ صحابی آئیں گے اور وہ بھی اس رات کے اس اندھیرے میں جہاں چاند کی روشنی بھی نہیں, کیا مجال ہے کہ ان کی نگاہ اٹھ جائے؟ پورا انتظام کر گئی شہزادی. اب بعض روایتوں میں یہ کہ شہزادی کی وفات یا شہادت چاشت کے وقت ہوئی, یعنی بالکل سمجھے کہ صبح جب سورج آسمان پہ تھوڑا چڑھا تب شہادت. یہ روایتوں میں یہ بھی ملتا ہے, اور یہ بھی ملتا ہے کہ جنازہ رات کے اندھیرے میں اٹھا. تو اس کا مطلب یہ ہوا کہ جنازہ پورے دن گھر میں رکھا رہا. اسلام کا ایک حکم بھی ہے کہ جنازے کو جلدی اٹھاؤ جب تک کہ اس میں کوئی اور مصلحت نہ ہو, اور گھر کے بڑے بھی یہ چاہتے ہیں کہ جنازہ جلدی چلا جائے, کیونکہ جتنی دیر میت رہے گی اتنی دیر بچے روئیں گے, جتنی دیر میت رہے گی اتنی دیر بچیاں روئیں گی. یہ تو فاطمہ کا جنازہ ہے, مولا جلدی سے اس میت کو لے جائیے, ذرا زینب کی بے چینی اور بے قراری دیکھیے, ماں کو کفن اوڑھے ہوئے دیکھ رہی ہے, کیا گزر رہی ہے زینب پر, کیا گزر رہی ہے کلثوم پہ. لیکن مولا نے اس اہم ترین مصلحت کی وجہ سے فاطمہ کے جنازے کو محفوظ رکھنا ہے, پورا دن انتظار کیا, رات ہوتے ہی جنازہ نہیں اٹھایا, اتنا انتظار کرنا پڑا کہ سب لوگ اپنے اپنے گھروں میں چلے جائیں. تب پرانا زمانہ ہے, عشاء کے بعد تو ویسے ہی شہر میں سناٹا چھا جاتا, چاند کی شروع کی تاریخیں ہوں تو بالکل اندھیرا ہو تو اور جلدی لوگ گھر چلے جاتے ہیں. ایک بار میرا مولا یہ جنازہ لے کے چلا, گھر سے باہر نکلے, حسن و حسین تو باپ کے ساتھ ہی حجرے سے باہر آئیں, فاطمہ کے حجرے سے باہر آئیں, وہ جو تین چار کو اجازت تھی وہ باہر کھڑے ہوئے, یہ جنازہ چلا, یہ جنازہ رات کے اندھیرے میں آگے بڑھا, یہ جنازہ گلی میں پہنچا کہ ایک مرتبہ میرے مولا رک گئے اور کہا حسن و حسین بیٹا تم اپنی ماں کی میت کو لے کے آگے بڑھو. بتانے کی ضرورت نہیں ہے کہاں بڑھو, وہ بھی امام معصوم جانتے ہیں, جب میت کو لے کے آگے بڑھو میں ابھی آتا ہوں. پرسوں میں نے ایک جملہ کہا تھا, آج اسی جملے کا دوسرا حصہ. پرسوں میں نے کہا تھا کہ روتے روتے اگر کوئی ہنسنے لگے تو وہ کتنی اہم بات ہوگی جس کی خاطر فاطمہ جیسی بیٹی رسول جیسے باپ کا ماتم روک دے, اور آج میں کہہ رہا ہوں کہ میت لے کے جانے والا میرا مولا میت کو چھوڑ کے واپس آ جائے, کتنی اہم بات ہوگی جس کے لیے علی جیسا امام فاطمہ جیسی معصومہ کی میت کو چھوڑ دے. معمولی بات نہیں ہے, علی جیسا امام فاطمہ جیسی معصومہ کے جنازے کو چھوڑ کے آ رہا کوئی اتنا ہی اہم مسئلہ ہوگا. اور یہ مسئلہ کیا تھا کہ جیسے ہی یہ جنازہ گھر سے باہر نکلا, ننی زینب جن کی عمر اس وقت 5 اور 6 کے بیچ میں تھی, ایک مرتبہ ماں کی میت کو باہر جاتے دیکھا, روتے روتے گھر کے دروازے سے ایک قدم باہر آ گئی, صرف ایک قدم, وہی رک گئی, ایک قدم باہر آ گئی. رات کا اندھیرا ہے اور جیسا کہ میں نے کہا چاند کی بھی وہ تاریخیں نہیں ہیں, اور زینب کبریٰ ہے جو اس حالت میں بھی پورے حجاب کے ساتھ ہے. بھائی جب میدان کربلا میں ننی سکینہ جلتے ہوئے کرتے کے درمیان اپنے حجاب کا خیال رکھ رہی ہے تو یہ تو زینب ہے جو سکینہ کی بھی شہزادی ہے اور سکینہ سے عمر میں بھی بڑی ہے, رتبے میں بھی بڑی ہے, تو حجاب کے ساتھ ہیں, پورا حجاب ہے. عمر وہ ہے کہ شرن حجاب واجب نہیں ہے, رات کا اندھیرا ہے, گھر سے بھی صرف ایک قدم باہر نکلی ہے, اماں اماں اپنی بیٹی کو چھوڑ کے جا رہی ہے. بس جیسے ہی علی کے کان میں زینب کی یہ فریاد آئی, حسن بیٹا حسین بیٹا فاطمہ کی میت کو لے کے چلو میں ابھی آتا ہوں۔ یہ کہہ کے واپس آئے، زینب کے سر پہ ہاتھ رکھا، بیٹی مجھے پتا ہے تجھے بہت بڑا غم ہوا ہے، بہت بڑا صدمہ تیرے اوپر نازل ہوا ہے، لیکن بیٹی ابھی تیرا غیرت مند باپ زندہ ہے اور وہ برداشت نہیں کر سکتا کہ اس کی زندگی میں اس کی بیٹی گھر سے باہر آ جائے۔ بیٹی گھر میں چلی جا۔ زینب گھر میں گئی، تب علی آئے میت پر، بتا دیا کہ زینب کا پردہ اتنا اہم ہے کہ اس کی خاطر علی فاطمہ کے جنازے کو چھوڑ رہا ہے۔ اب جنازہ لے کے گئے، کہاں دفن کیا؟ یہ ایک ایسا راز ہے جس کسی کو نہیں پتا۔ خود امام زمانہ نے فرمایا جب ہم ظاہر ہوں گے تو بتائیں گے، لیکن جہاں بھی میت کو دفن کیا۔ ایک مرتبہ واپس آتے ہیں، اب نماز شب کا افضل وقت ہو رہا ہے، حسن و حسین کے ساتھ علی بھی حجرے میں داخل ہوئے۔ جیسے ہی حجرے میں داخل ہوئے، ایک بار پھر زینب نے باپ کا کرتا تھام لیا۔ پہلی بار کب کرتا تھاما تھا؟ جب علی نے فاطمہ کی میت کو غسل دے کے بچوں کو بلایا تھا۔ ایک بار پھر زینب نے کرتا تھاما اور ایک مرتبہ کہا، بابا آپ بھیا حسن کو ماں کی قبر کی زیارت کرا کے لے آئے، آپ بھیا حسین کو ماں کی قبر کی زیارت کرا کے لے آئے۔ آئے زینب کیسی کہ ماں کی قبر کی زیارت بھی نہ کر سکی۔ علی نے کہا، زینب گھبرا نہیں، میں تجھے بھی تیری ماں کی قبر پہ لے جاؤں گا۔ تڑپ کے خوشی کے عالم میں کہا، بابا تیار ہو جاؤں؟ کہا، ابھی نہیں۔ لوگ فجر کی نماز کے لیے گھروں سے نکلنے لگے ہیں، گلیوں میں چہل پہل ہو گئی ہے۔ علی کے غیرت برداشت نہیں کر سکتی کہ اس حالت میں اپنی بیٹی کو لے کے آئے۔ ایسا دن زینب کی زندگی میں اس سے پہلے شاید کبھی نہ آیا۔ اس طرح سے یہ دن کاٹا۔ ہر تھوڑی دیر بعد آسمان کو دیکھتی ہے کہ رات ہونے والی ہے کہ نہیں، رات قریب ہے کہ نہیں ہے۔ پورا دن بے چینی سے گزارا، رات ہو گئی، عشاء کی نماز بھی ہو گئی، اب سناٹا چھا گیا۔ بابا اب تیار ہو جاؤں؟ کہا، ابھی بھی نہیں۔ اکا دکا کوئی آدمی چل رہا ہے، آدھی رات کا وقت آیا، ایک عجیب قافلہ علی کے حجرے سے باہر آیا۔ حجرہ تو فاطمہ کا ہے، علی کے گھر سے باہر آیا ایک عجیب قافلہ ہے۔ آگے آگے کائنات کا مشکل کشا مولا کل، میرا مولا چل رہا ہے، پیچھے پیچھے حسن چل رہے ہیں، درمیان میں زینب ہیں، ایک طرف حسین ہیں، چاروں طرف سے امامت میں زینب کے حجاب کا خیال رکھا ہے۔ جو ویسے ہی رات کا اندھیرا ہے، ویسے ہی زینب پورے حجاب اسلامی کے اندر ہیں۔ اور ایک مرتبہ چلتے چلتے وہ جگہ آ گئی کہ جہاں پر قبر فاطمہ تھی، ہر طرف اندھیرا ہے، صرف قبر فاطمہ پہ ایک چراغ جل رہا تھا۔ یہ چراغ کہاں سے آ گیا؟ ارے یہ کون تھا جو چراغ روشن کر کے گیا؟ ہوا یہ تھا کہ جیسے ہی مغرب کا وقت قریب آیا تھا، ایک بار حسین نے تڑپ کے کہا تھا، بھیا حسن ہماری ماں اکیلی ہوگی، ابھی اندھیرا چھانے والا ہے، ہمیں چل کے اپنی ماں کی قبر پہ روشنی کرنا چاہیے۔ یہ دونوں بچے دوڑ کے آئے تھے کہ یہ اندھیرا ہے، قبرستان کا ماحول ہے، اماں کیا روشنی روشنی روشن چراغ رکھ کے گئے ہیں۔ اور یہ بچے ایک بار پھر بہن زینب کے ساتھ آئے، جیسے ہی قبر نظر آئی، چراغ نظر آیا، حسن دوڑ کے گئے، اپنے آپ کو قبر پہ گرایا، اماں تیرے حسن کا سلام۔ ایک بار حسین دوڑ کے گئے، ماں کی قبر پہ گرایا، اماں اپنے حسین کا سلام لے۔ زینب کے دل کو تو زیادہ لگی ہے نا، حسن و حسین تو تیسری بار قبر پہ آئے ہیں 24 گھنٹے میں۔ زینب بے چین ہو کے آگے بڑھتی ہے، علی نے بازو تھام لیا، کہا، زینب بیٹی تو رک جا یہاں پہ۔ زینب گھبرا گئی، بابا آپ تو میری وجہ سے اس وقت آئے ہیں، حسن و حسین تو جب چاہیں آ سکتے ہیں اور مجھے کو روکا جا رہا۔ علی نے کہا، نہیں زینب میں تجھے روک نہیں رہا، ایک لمحے، حسن بیٹا یہ چراغ کھل کر دے۔ حسن نے چراغ کھل کر دیا۔ علی نے کہا، زینب اب تو جا۔ زینب حیران ہوئی، بابا اس وقت مجھے روکا کیوں تھا؟ اس لیے کہ اگرچہ رات کا وقت ہے، آدھی رات ہے، اندھیرا ہے، سناٹا ہے، مگر علی ڈرا ایسا نہ ہو کہ کوئی مسافر یہاں سے گزر رہا ہو اور چراغ کی روشنی میں اس کی نگاہ میری زینب پر پڑ جائے، وہ زینب جو پورے حجاب کے ساتھ ہے۔ علی کی غیرت یہ برداشت نہیں کر سکتی، اس لیے میں نے تجھے روکا۔ مولا سمجھ میں آ گیا، آج 11 ہجری کے مدینے میں غیرت مند باپ زندہ ہے تو بیٹی کے حجاب کا کتنا خیال کیا جا رہا۔ مولا صرف 50 سال بعد آئیے، یہ 11 ہجری ہے، وہ 61 ہجری ہے، یہ شہر مدینہ ہے، وہ شہر کوفہ ہے، یہ آدھی رات کا سناٹا ہے، وہ روز روشن ہے، یہاں زینب پورے حجاب کے ساتھ ہے، وہاں زینب کے سر پہ چادر بھی نہیں ہے، یہاں سناٹے میں کوئی آدمی نہیں ہے، وہاں بلوہ عام ہے اور اس میں آپ کی زینب کو جانا پڑ رہا ہے۔ کیا زینب کبھی بھول سکتی ہے؟ میرا غیرت مند بابا مدینے میں ماں کی قبر پہ بھی مجھے روک دیا، آج دن کی روشنی میں شہر کوفہ میں داخل داخل ہو رہی ہوں، تبھی تو شہر میں داخل ہوتے ہوتے غیرت مند باپ کی غیرت مند بیٹی نے پلٹ کے نجب کو دیکھا، آواز دی، بابا یا علی مداد، آج زینب کی مدد کو آئیے، روز روشن میں بغیر مکنہ و چادر کے نامحرموں کے بیچ میں جا۔ اجرکم علی اللہ، پروردگار شہزادی یہ کون ہے، ان کے ان مصائب کا واسطہ، شہزادی کی اس معصومہ اور مظلومہ بیٹی کے مصائب کا واسطہ، مجلس کو سننے والے مومنین اور مومنات کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما۔ خداوندہ اس کائنات کی تمام نعمتوں برکتوں اور رحمتوں کا مرکز فاطمہ زہرا کے اس ذکر کا واسطہ، سب عذاب پہ بیٹھے ہوئے جو جو مومنہ اپنے دل میں کوئی حاجت لیے ہوئے بحق فاطمہ اسے پورا فرما۔ پروردگار ہمارے مرحومین کی مغفرت فرما، ہمارے بیماروں کو شفا کاملہ عطا فرما، ہم سب کو سیرت اہل بیت پہ چلنے کی توفیق عطا فرما، اور ان مظالم کے انتقام کے لیے فاطمہ کے وارث امام زمانہ کے ظہور میں تعجیل فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم۔
بر محمد و آل محمد صلوات۔